الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقنا السماء والارض وما بينهما لاعبين لو اردنا ان نتخذ لهوا لاتخذناه من لدنا ان كنا فاعلين بل نقذف بالحق على الباطل فيدمغه فاذا هو زاهق ولكم الويل مما تصفون وله من في السماوات والأرض ومن عنده لا يستكبرون عن عبادته ولا يستحسرون يسبحون الليل والنهار لا يفترون إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا تو سورة الانبیاء کی یہ آیات 16 سے 29 تک کو ہم پڑھ رہے تھے ترجمہ خلاصہ تفسیر مکمل ہو گیا تھا اور معارف و مسائل ہم پڑھ رہے تھے جن میں سب سے پہلے ہم نے اس بات کو ڈسکس کیا تھا کہ اللہ تعالیٰ نے فرمایا کہ ہم نے جو کچھ بنایا آسمانوں میں اور زمین میں اور ان کے درمیان وہ ہم نے کھیل کود میں نہیں بنایا، ہم نے بلا وجہ نہیں بنایا اور بغیر کسی مقصد کے نہیں بنایا، لاعبین نہیں بنایا. تو اگر ہم ایسا کرنا چاہتے تو پھر ہم اتنی گھٹیا چیزوں سے کیوں بناتے، بلکہ اعلیٰ چیز سے بناتے، لیکن ہم نے ایسا کیا ہی نہیں. تو بلکہ یہ سب جو ہم نے کیا ہے تو مقصد اس کا کیا ہے کہ حق کو ثابت کر دیا جائے. بل نقذف بالحق، ہم تو یعنی پھینک مارتے ہیں حق کو باطل کے اوپر، علی الباطل فیدمغہ فاذا ہوا زاہق، بس وہ اس کا بھیجا نکال دیتا ہے اور وہ بھاگ جاتا ہے، یعنی باطل بھاگ جاتا ہے، چلا جاتا ہے. وَمَنْ عِنْدَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ، اور جو ہمارے بندے ہمارے پاس ہیں، ٹھیک ہے، یعنی جو فرشتے ہیں اللہ تعالیٰ کے پاس، تو وہ اللہ تعالیٰ کی عبادت سے تکبر نہیں کرتے ہیں اور وہ تھکتے نہیں ہیں. تو اب ہم آگے پڑھ رہے ہیں پیج نمبر 178 سے اسی آیت کی تفسیر میں اگلا پیراگراف، کہ حضرت عبداللہ بن حارث رحمۃ اللہ علیہ کہتے ہیں کہ میں نے کعب احبار سے پوچھا. کعب احبار یہ بنی اسرائیل، یعنی یہ یہودی تھے، پھر بعد میں مسلمان ہو گئے تھے، تو بہت بڑے عالم تھے یہودیوں کے، اور ظاہر ہے جب مسلمان ہو گئے تو پھر اپنے اس علم کو بھی انہوں نے مسلمانوں کو بتایا کہ بھئی ہماری جو تورات ہے اس کے اندر یہ سب باتیں لکھی ہوئی ہیں، تو اس وجہ سے مسلمان ان سے بھی پوچھا کرتے تھے. تو عبداللہ بن حارث کہتے ہیں کہ میں نے کعب احبار سے پوچھا کہ کیا فرشتوں کو تسبیح کرنے کے سوا اور کوئی کام نہیں؟ اگر ہے تو پھر دوسرے کاموں کے ساتھ ہر وقت کی تسبیح کیسے جاری رہتی ہے؟ تو کعب نے فرمایا کہ اے میرے بھتیجے، یعنی اب کسی بچے کو جیسے کہہ دیتے ہیں نا ہم بیٹے، تو حقیقت میں ہمارا بیٹا تو نہیں ہوتا لیکن ہم کہہ دیتے ہیں چھوٹے بچوں کو بیٹا، تو اسی طریقے سے عرب لوگ جو ہیں وہ اے میرے بھتیجے اس طریقے سے بات کرتے ہیں. تو فرمایا کہ اے میرے بھتیجے، کیا تمہارا کوئی کام اور مشغلہ تمہیں سانس لینے سے روکتا ہے اور کام کرنے میں مخل و مانع ہوتا ہے؟ یعنی آپ اپنا کام کاج کرتے رہتے ہیں تو اس کا مطلب یہ کہ تھوڑی ہوتا ہے کہ آپ سانس لینا چھوڑ دیتے ہیں، سانس تو آپ کی چلتی رہتی ہے مستقل. حقیقت یہی ہے کہ تسبیح فرشتوں کے لیے ایسی ہے جیسے ہمارا سانس یا آنکھ جھپکنا، کہ یہ دونوں چیزیں ہر وقت ہر حال میں جاری رہتی ہیں اور کسی کام میں مانع اور مخل نہیں ہوتی. ٹھیک ہے، تو جس طرح سے ہم بھی یہ دونوں کام کرتے رہتے ہیں نا، کہ سانس بھی لیتے رہتے ہیں اور آنکھ بھی چھپکتے رہتے ہیں اور بھی بہت سارے کام ایکچولی ہم کرتے رہتے ہیں، لیکن ساتھ ساتھ جو ہے وہ اپنے کاموں کے اندر بھی مشغول رہتے ہیں، یعنی ہمارے ہاتھ جو ہیں وہ کام کاج میں مشغول رہتے ہیں. تو اسی طریقے سے فرشتوں کی بھی تسبیح جو ہے نا وہ مستقل چلتی رہتی ہے. اسی وجہ سے ہمارے مشائخ بھی اس بات کو سمجھاتے ہیں کہ انسان کے لیے یہ ممکن ہے، انسان کے بس میں ہے کہ اس کا دھیان کسی ایک طرف رہے، حالانکہ اس کے ایک ہاتھ کام کاج میں مصروف رہیں۔ ٹھیک ہے نا، یہ تو ہم اپنی روزمرہ کی زندگی میں بھی اس بات کو ایکسپیرئنس کرتے ہیں کہ جی گھر کے اندر کام کر رہی ہوتی ہیں خواتین، لیکن ان کا دھیان جو ہے وہ اپنے میکے میں لگا ہوتا ہے، وہاں پہ کیا ہو رہا ہے، وہاں پہ جیسے کوئی تقریب ہو رہی ہے تو اب اس طرف دھیان لگا ہوا ہے۔ بہت سارے لوگ جو ہیں وہ دفتر میں بیٹھ کے کام کر رہے ہوتے ہیں لیکن ان کا دھیان گھر کی طرف لگا ہوا ہوتا ہے، کوئی مسئلہ چل رہا ہے، کوئی بات چل رہی ہے، اس طرف دھیان لگا ہوا ہے۔ تو اسی طریقے سے جو بہت نیک لوگ ہوتے ہیں اور محنت کر رہے ہوتے ہیں اپنی اصلاح کے اوپر، تو وہ بھی اپنا دھیان ہر وقت اللہ تعالیٰ کی طرف لگا دیتے ہیں، ٹھیک ہے، اور کام کاج کے دوران ہی۔ تو اس کو کہتے ہیں کہ ہر وقت اللہ تعالیٰ کا ذکر کرنا، ٹھیک ہے، کیونکہ ذکر جو ہے وہ زبان سے ہر وقت نہیں ہو سکتا۔ زبان سے آپ نے اور بھی بہت سارے کام کرنے ہوتے ہیں، آپ نے بات چیت کرنی ہوتی ہے، آپ نے مارکیٹ کے اندر جو ہے وہ دکاندار سے بھاؤ تاؤ کرنا ہوتا ہے، یا اگر آپ خود دکاندار ہیں تو آپ نے اپنے کسٹمرز کے ساتھ بات چیت کرنی ہوتی ہے، گھر کے اندر آپس میں ایک دوسرے سے بات چیت کرنی ہوتی ہے۔ تو زبان تو ہر وقت اللہ تعالیٰ کے ذکر میں مصروف رہ بھی نہیں سکتی، لیکن دل ایک ایسی چیز ہے جس کو کہ اصل میں مطلب یہاں پر ہوتا ہے کہ انسان کی جو عقل ہے نا، انسان کی عقل وہ ایک ایسی چیز ہے جو کہ ہر وقت اللہ تعالیٰ کی طرف متوجہ رہ سکتی ہے، ٹھیک ہے۔ اسی عقل کے لیے لفظ دل کا استعمال کیا جاتا ہے، ٹھیک ہے، کیونکہ عقل جو ہے نا یہ انسان کی روح کا حصہ ہے، انسان کی روح کا حصہ ہے، ٹھیک ہے۔ تو روحانی طور پر انسان اللہ تعالیٰ کی طرف متوجہ رہتا ہے، اگرچہ کہ جسمانی طور پر دنیا کے کام کاج کر رہا ہوتا ہے، ٹھیک ہے۔ اسی کو کہتے ہیں دھیان اللہ تعالیٰ کی طرف رہنا، ٹھیک ہے۔ تو اس دھیان اللہ تعالیٰ کی طرف رہنے کی جو کم سے کم شکل ہے وہ یہ ہے کہ علم اور ارادے سے انسان اللہ تعالیٰ کی نافرمانی نہیں کرے، ٹھیک ہے، گناہ نہیں کرے، ٹھیک ہے۔ جیسے کہ آپ کو مستقل اگر کسی بات کی پرواہ رہے نا، فکر رہے نا، تو آپ اس کا خیال کرتے ہیں کہ مجھ سے یہ نہیں ہونا چاہیے، مجھ سے یہ والی بات نہیں ہونی چاہیے۔ مثال کے طور پر آپ نے گھر کے اندر کبھی کوئی بات چیت ہوئی، ٹھیک ہے، شوہر کے ساتھ بات چیت ہوئی، اور آپ نے جو ہے نا وہ اپنی ساس محترمہ کے خلاف جو ہے نا وہ کچھ بڑی بری بات کہہ دی، ٹھیک ہے، آپ ساس کے ساتھ کچھ جھگڑا وگڑا ہوا تھا، کچھ مسئلہ ہوا تھا، اور آپ نے جو ہے نا وہ ایک دفعہ ساس صاحبہ کے خلاف کوئی بڑی سخت قسم کی بات کہہ دی، ٹھیک ہے نا، کیونکہ آپ کا جھگڑا ہوا تھا ان سے، ٹھیک ہے۔ اب شوہر صاحب جو ہے نا، انہوں نے جب یہ سنا نا تو ان کے تو تن بدن میں آگ لگ گئی کہ جی میری اماں کے خلاف تم نے ایسی کیسے بات کہہ دی۔ انہوں نے خوب آپ کے ساتھ لڑائی کری، خوب آپ کو ڈانٹا، خوب آپ کے ساتھ جو ہے نا انہوں نے ایک رکس کریٹ کر دیا نا، ٹھیک ہے، کہ تم نے میری ماں کے خلاف ایک لفظ بھی آئندہ اگر کہا نا تو پھر تو بہت برا ہو جائے گا، پھر تو یا میں رہوں گا یا تم رہو گی یا یہ ہوگا یا وہ ہوگا۔ اس قسم کی بات آپ کے ہسبینڈ نے کر دی، ٹھیک ہے نا، کر دی، ہوتا ہے اس طریقے سے۔ یا چلیں کوئی اور سیناریو آپ امیجن کر لیں، ٹھیک ہے، کہ جیسے آپ جو ہے وہ اپنے خاندان میں اپنی امی کے گھر پہ تھیں اور وہاں پہ جا کر کے آپ نے جو ہے وہ اپنے بھائی کے بارے میں کوئی ایسی بات کر دی، ٹھیک ہے نا، تو اماں ناراض ہو گئیں، خبردار اپنے بھائی کے بارے میں ایسی کبھی بات کری ہو، ہے نا، اگر تم ایسی بات دوبارہ کرو گی نا بھائی کے بارے میں تو میں تم سے ناراض ہو جاؤں گی، میں تم سے بات کرنا چھوڑ دوں گی، ٹھیک ہے نا۔ اماں نے اس طرح کی بات کر دی، یعنی یہ آپ کوئی بھی سچویشن امیجن کر سکتی ہیں بات سمجھانے کے لیے، ٹھیک ہے۔ تو اب جب آپ کو اس قسم کا ایک مل گیا نا کہ جی آئندہ میں نے اس قسم کی کوئی بات نہیں کرنی ہے ان کے سامنے، ہے نا، تو اب کیا ہوگا، اب آپ جب بھی ان کے سامنے رہیں گی نا، جیسے شوہر کے سامنے رہیں گے نا، اور آپ جو ہے وہ شوہر سے بات بھی کر رہی ہیں، آپ شوہر کے ساتھ کام بھی کر رہی ہیں، آپ گھر کے دوسرے چیزیں ہو رہی ہیں، آپ شاپنگ کرنے جا رہی ہیں، سب کچھ کر رہی ہیں، ٹھیک ہے، लेकिन आपके ध्यान में ये बात हर वक्त रहेगी कि मैंने इनकी अम्मा के बारे में कोई गलत बात अब नहीं करनी। अगर मैंने करी ना, फिर जो है ना वो सारा का सारा तमाशा होगा और खुदा ना खास्ता कहीं कोई बड़ा ही मसला ना हो जाए, है ना। तो आप अपनी जुबान इस्तेमाल कर रही होंगी हर काम के लिए, हर बात के लिए, लेकिन अम्मा के खिलाफ सख्त जुमला कहने से आप अपनी जुबान को रोक के रखेंगी ना, क्योंकि यू नो द रिपरकशंस। आपको पता है कि जी उसके बाद फिर कहीं मेरा घर ही ना टूट जाए, कहीं मेरे शौहर साहब जो है मुझे फारिग ही ना कर दें। तो एक ध्यान रहेगा ना आपको हर वक्त, ठीक है, कि आपके मैंने इस तरह की बात नहीं करनी है ना। कोई कोई मुश्किल बात है इसको समझना, ठीक है। उसी तरीके से वो अम्मा वाला सिनारियो, कि अम्मा के सामने हमने भाई के खिलाफ बात कर दी थी, ठीक है ना। तो अब आइंदा जो है ना, चूंकि अम्मा की तरफ से इस किस्म का आपको एक रिएक्शन नजर आ चुका है ना कि जी उन्होंने तो मुझसे बातचीत करनी छोड़ देनी है अगर मैंने दोबारा भाई के खिलाफ बात करी, तो आप आइंदा भाई के खिलाफ बात करेंगी नहीं अम्मा के सामने। हालांकि आप अम्मा से बाकी सारी बातें कर रही हैं, आप उनके साथ जो है वो यानी किसी के घर मिलने भी जा रही हैं, आप उनके साथ बहुत सारी चीजें हो रही हैं, लेकिन भाई के खिलाफ आप अपनी जुबान को संभाल के रखेंगी, है ना। तो भाई हमारे अंदर ये सलाहियत है ना कि हम ऐसा कर सकते हैं, ठीक है ना। अगर खुदा ना खास्ता आपकी जुबान से ऐसी कोई बात निकल भी गई, बेध्यानी में निकल गई अम्मा के सामने भाई के खिलाफ, ठीक है ना, तो फिर आप थोड़ी यानी उसी वक्त फिर अम्मा से सॉरी भी कर लेंगे, अम्मी नहीं गलती हो गई, सॉरी आइंदा नहीं करूंगी, आइंदा नहीं करूंगी, राइट। मैं मुझसे बेध्यानी में फिर से ऐसी बात निकल गई, आप प्लीज मुझसे नाराज नहीं होइएगा, आप मुझसे बातचीत बंद नहीं कर दिएगा, है ना। अगर हो भी गई ऐसी गलती दोबारा, आप फौरन माफी मांग लेंगे ना, ठीक है ना। यही चीज अल्लाह ताला का जिक्र है, अल्लाह ताला के जिक्र भी यही है कि इल्म और इरादे से अब आप कोई ऐसा काम ना करें कि जिसके ऊपर अल्लाह ताला आपसे नाराज हो जाए। क्योंकि गुनाह जो है ना, गुनाह जब इंसान जानबूझकर गुनाह करता है ना, तो गुनाह की वजह से अल्लाह ताला की नाराजगी मिलती है, ठीक है ना। तो जिस शख्स को अल्लाह ताला की नाराजगी की परवाह होती है ना, जो अल्लाह ताला को राजी करना चाहता है ना, तो वो फिर गुनाह नहीं करता। उसका हर वक्त ध्यान इस तरफ लगा रहता है कि मैं जो भी करूं गुनाह नहीं होना चाहिए मुझसे, गुनाह नहीं होना चाहिए मुझसे, मैं वो कोई ऐसा काम नहीं करूं कि जिससे कि मेरा परवरदिगार मुझसे नाराज हो जाए। अब उसके लिए उसको बैठ के तस्बीह नहीं पढ़नी होती है, इस काम के लिए आप बैठ करके फिर मैं गुनाह नहीं करूंगी, मैं गुनाह नहीं करूंगी, मैं गुनाह नहीं करूंगी, मैं गुनाह नहीं करूंगी, ये तस्बीह कोई नहीं पढ़नी होती, ठीक है ना। इसके लिए आपको जो है वो मुसल्ला बिछा करके जो है वो हर वक्त ये कि अच्छा कैसे मैं अपने आप को कंट्रोल करूं, चलो मैं हर वक्त इबादत, हर वक्त मैं नमाज पढ़ती रहती हूँ, हर वक्त नमाज पढ़ती रहती हूँ ताकि मुझसे गुनाह ना हो जाए, मुझसे नहीं, इसकी जरूरत ही नहीं है, ठीक है ना। इसके लिए तो खाली एक ध्यान चाहिए, एक ध्यान चाहिए ना, जिस तरह से अम्मा के सामने ध्यान बना लिया ना अपना, है ना, अम्मा की नाराजगी से बचने के लिए ध्यान बना लिया, शौहर से की नाराजगी से बचने के लिए एक ध्यान बना लिया ना कि जी मैंने ऐसी बात नहीं करनी। तो भाई अल्लाह ताला की नाराजगी से बचने के लिए क्या ईमान वाला ये ध्यान नहीं बना सकता, ठीक है। तो असल में जो जिक्र है ना, असल जिक्र वो ये है कि इंसान इल्म और इरादे से अल्लाह ताला की नाफरमानी करना छोड़ दे, हर वक्त उसका ध्यान बना रहे कि मैंने जो भी करना है, जुबान से मैंने बातें करनी है, मैंने आंखों से चीजों को देखना है, मैंने हाथ पैर से काम करने हैं, मैंने कान से चीजें सुननी है, लेकिन मैंने अपने जिस्म के किसी भी उज्व को अल्लाह की नाफरमानी के लिए इस्तेमाल नहीं करना है। मैंने मौसीकी जानबूझ करके नहीं सुननी है, हाँ मैं किसी जगह जा रही हूँ वहां पे मौसीकी बज रही है तो अब वहां से तो गुजरना पड़ेगा ना, लेकिन खुद से टेप रिकॉर्डर और सीडी प्लेयर और फोन और इनको ऑन करके मैं म्यूजिक तो नहीं सुनूंगी ना, क्योंकि मेरा अल्लाह जानता है कि मैं जानबूझ करके ये गुनाह का काम कर रही हूँ, तो ये मैं नहीं करूंगी, मैं नहीं कर सकती क्योंकि मेरा अल्लाह मुझसे नाराज हो जाएगा। उसी तरीके से निगाह, इंसान अपनी आंखों की हिफाजत करता है कि सब कुछ देखना है, जिस जिस चीज की जरूरत है उसको देखना है, लेकिन जिसको अल्लाह ताला ने देखने से मना किया है वो मैंने नहीं देखना, ठीक है ना। ये एक ध्यान बना होता है, इसी को जिक्र कल्बी कहते हैं, जिक्र कल्बी यही चीज है, ठीक है। बाकी जो होते हैं ना जुबान से बैठ करके सुभान अल्लाह अल्हम्दुलिल्लाह لا الہ الا اللہ، یہ سب جو پڑھ رہے ہوتے ہیں نا، تو اس کو ذکر لسانی کہتے ہیں، اور اس کا مقصد یہ ہوتا ہے کہ آپ اپنی زبان کو ان کاموں کے اندر تھوڑا مصروف کریں، آپ کو ثواب ملے گا. ٹھیک ہے، یہ بہت زیادہ ثواب کے کام ہے کہ آپ سبحان اللہ پڑھ رہے ہیں، الحمدللہ پڑھ رہے ہیں، درود شریف پڑھ رہے ہیں، استغفر اللہ پڑھ رہے ہیں، یہ سارے ثواب کے کام ہیں. ٹھیک ہے، کریں گے تو آپ کو ثواب ملے گا، نہیں کریں گے تو اس وقت یہ والا ثواب آپ کو نہیں مل رہا ہوگا جو ثواب آپ یہ چیزیں نہیں پڑھ رہے ہیں. ٹھیک ہے نا، عبادت کرنا اس کا بھی آپ کو ثواب ملتا ہے، بہت ثواب ملتا ہے، اور اس ثواب کی ہمیں ضرورت ہے. یہ نہیں کہ ہمیں ثواب چاہیے نہیں، ہم بس ذکر قلب ہی کرتے رہیں اور ہمیں ثواب کی ضرورت نہیں ہے. بھائی ثواب کی تو ضرورت ہے، اس لیے کہ جنت میں جا کر کے جب آپ جنت میں ایمان کی وجہ سے اللہ کی رحمت اور اپنے ایمان، ٹھیک ہے نا، یہ دونوں چیزیں ایک ہی ہیں، اللہ کی رحمت سے ہم ایمان والے بنتے ہیں، تو ایمان کی وجہ سے جب جنت میں انٹر ہو جائیں گے نا، تو اب انٹر ہونے کے بعد جنت میں کس جگہ پلاٹ ملنا ہے، کس جگہ گھر ملنا ہے، رائٹ، کتنا بڑا گھر ہوگا، کتنا اچھا گھر ہوگا، کتنی اس کے اندر جو ہے وہ لگژریز ہوں گی، رائٹ، کیا کیا ہوگا، یہ سب جو ہے نا خریدنے کے لیے وہاں پر جا کر کے ہمیں کیش کی ضرورت پڑے گی، کیش کرنسی. ٹھیک ہے، اور وہ کرنسی کیا ہوگی، وہ یہ ثواب ہوگا جو کہ اس دنیا میں اعمال کے ذریعے سے ہم نے کمایا ہے، ذکر لسانی کے ذریعے سے کمایا ہے، نماز کے ذریعے سے کمایا ہے، صدقہ خیرات کے ذریعے سے کمایا ہے، تہجد کے ذریعے سے کمایا ہے. ٹھیک ہے، یہ سب جو ہے نا یہ ثواب ہے، اس کی ہمیں ضرورت ہے، لیکن آپ ہر وقت یہ کام کر ہی نہیں سکتے. تو ہر وقت کرنے کا جو کام ہے نا وہ ہے ذکر قلبی، اللہ تعالیٰ کی طرف دھیان بنانا اور اللہ کی کوئی بھی نافرمانی نہیں کرنا. ٹھیک ہے نا بھائی، دیکھیں جو ماشاءاللہ پابند نماز ہوتی ہیں خواتین، ہے نا، تو اب ہر گھر کے اندر ہر وقت اذان کی آواز تو نہیں آ رہی ہوتی، ہے نا، بہت سارے گھر ایسے ہوتے ہیں خصوصاً جن جگہوں پہ بہت زیادہ سردی ہوتی ہے وہاں پر بھی، اور جن جگہوں پہ بہت زیادہ گرمی ہوتی ہے وہاں پر بھی، گھر ایسے ہوتے ہیں کہ بالکل سیل پیکڈ ہوتے ہیں، باہر سے آواز اندر آ ہی نہیں سکتی. ٹھیک ہے، لیکن جو پابند نماز خواتین ہوتی ہیں وہ گھر کے اندر کھانا پکا رہی ہیں اور گھر کے اندر صفائی ستھرائی کا کام کر رہی ہیں، بچوں کو پڑھانے کا کام کر رہی ہیں، لیکن ان کا دھیان اس طرف بنا رہتا ہے نا کہ جی ظہر کا وقت ہو گیا ہے، اس کے ختم ہونے سے پہلے پہلے میں نے فرض پڑھنی ہے، رائٹ، چاہے اذان کی آواز آئے چاہے اذان کی آواز نہ آئے، ان کا دھیان بنا ہوتا ہے کہ میں نے ظہر پڑھنی ہے، مجھ سے ظہر مس نہ ہو جائے کہیں. اسی طرح عصر کا وقت ہو جاتا ہے، عصر کی طرف ایک دھیان بنا ہوتا ہے، عصر پڑھنی ہے پڑھنی ہے. ٹھیک ہے نا، کام کاج چل رہے ہیں لیکن عصر پڑھنی ہے، اس کی فکر پڑی ہوئی ہے ہر وقت. ٹھیک ہے نا، بس جس طریقے سے عصر پڑھنے کی فکر پڑی ہوئی ہے، مغرب پڑھنے کی فکر پڑی ہوئی ہے، ٹھیک ہے نا، تو اسی طریقے سے جھوٹ نہ بولنے کی بھی فکر پڑی رہے انسان، جھوٹ نہیں بولنا میں نے، رائٹ، میں نے سچ بولنا ہے. جس طرح عصر پڑھنی ہے نا، جس طرح مغرب پڑھنی ہے، جس طرح عشاء پڑھنی ہے، اسی طریقے سے سچ بولنا ہے، جھوٹ نہیں بولنا، رائٹ، میں نے اپنی نگاہوں کی حفاظت کرنی ہے، بد نظری نہیں کرنی. ٹھیک ہے، تو یہ جو کانسیپٹ ہے نا، اس کانسیپٹ کو ہمیں اپنی زندگی کے اندر لے کر کے آنا ہے کہ دیکھیں صرف نماز پڑھنا جو ہے نا یہ فرض نہیں ہے، بلکہ سچ بولنا بھی فرض ہے. ٹھیک ہے نا، اپنی آنکھوں کی، زبان کی، کان کی، ہاتھ پیر کی گناہوں سے حفاظت کرنا یہ بھی فرض ہے، رائٹ، یہ فرض ہے، یہ کوئی نفل نہیں ہے، یہ کوئی سنت وہ نہیں ہے، یہ فرض ہے یہ سب کچھ نا. تو فرشتوں کا جو یہ عمل ہے نا، جو اللہ تعالیٰ بیان فرما رہے ہیں، یہ ہمیں دکھانے کے لیے بیان فرما رہے ہیں کہ دیکھو میرے بندے جو ہوتے ہیں نا وہ ایسے ہوتے ہیں، تو تم بھی میرے بندے بن جاؤ، کیونکہ میں نے تمہیں بندگی کے لیے پیدا کیا، میں نے تمہیں عیاشی کے لیے پیدا نہیں کیا ہے، میں نے تمہیں جا کر کے نا یعنی کھیل کود کے لیے پیدا نہیں کیا ہے. ٹھیک ہے، میں نے تمہیں بندگی کے لیے پیدا کیا ہے، تو تم بھی اسی طریقے سے میرے ذکر کے اندر ہر وقت مشغول رہو، اس والے ذکر کے اندر. ٹھیک ہے، دھیان والے ذکر میں. آگے فرمایا، ام اتخذوا آلہۃ من الارض ہم ینشرون، کہ کیا اتخذوا آلہۃ، ان لوگوں نے بنا لیا ہے کوئی خدا زمین کے اندر، یا کوئی خدا بنا لیے ہیں زمین کے اندر جو کہ ان کو اٹھاتے ہیں، ان کو نشر کرتے ہیں، ان کو پھیلاتے ہیں. نشرا ینشرو کا مطلب پھیلانا. تو اس میں مشرکین کی جہالت کو کئی طرح ظاہر فرمایا ہے. اول یہ کہ یہ کیسے احمق ہیں کہ خدا بھی بنایا تو زمین کی مخلوق کو بنایا. یہ تو علوی اور آسمانی مخلوقات سے بہرحال کمتر و ابتر ہیں. یہ جو زمین کی مٹی سے بناتے ہیں, لکڑی سے بناتے ہیں, پتھر سے بناتے ہیں, تو یہ تو انتہائی کمتر اور ابتر مخلوق ہے نا. دوسرے یہ کہ جن کو خدا بنایا کیا ان کو انہوں نے یہ کام کرتے دیکھا ہے کہ وہ کسی کو زندہ کرتے اور اس میں جان ڈالتے ہیں. معبود کے لیے تو یہ بات ضروری ہے کہ موت و حیات خلائق اس کے قبضے میں ہو, یعنی جس کی عبادت کی جائے تو اس ایسا نہیں ہو سکتا کہ وہ بنانے والا نہ ہو نا. ٹھیک ہے, ابھی بچوں کی کلاس کے اندر ہی جو سیرت کی کلاس تھی اس میں ایک صحابی کے ایمان لانے کا واقعہ پچھلی کلاس میں غالباً ڈسکس ہوا تھا نا, کہ نبی علیہ الصلوۃ والسلام ان سے بات کرنے کے لیے گئے, وہ اور ان کے بھائی کہیں سے آئے ہوئے تھے مکہ مکرمہ حج کرنے کے لیے, تو ان سے بات اس طریقے سے آپ سے کری کہ جو مخلوق ہے اس کی عبادت کرنی چاہیے یا خالق کی عبادت کرنی چاہیے, مخلوق کی عبادت کرنی چاہیے یا خالق کی عبادت کرنی چاہیے. تو اب وہ جو لوگ تھے عرب, تو وہ اللہ تعالیٰ کو خالق تو مانتے تھے, ان کو تو پتا تھا کہ خالق تو اللہ ہی ہے, یہ بت تو خالق نہیں ہے, یہ بات تو ان کو بھی پتا تھی اور اس بات کو وہ ایڈمٹ بھی کرتے تھے. تو انہوں نے جواب دیا کہ یعنی ان نبی علیہ الصلوۃ والسلام نے تو صرف یہ پوچھا کہ کیا مخلوق کی عبادت کرنی چاہیے یا خالق کی عبادت کرنی چاہیے, تو انہوں نے جواب دیا کہ بھئی خالق کی عبادت کرنی چاہیے, مخلوق کی تو عبادت نہیں کرنی چاہیے خالق کے مقابلے میں. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ یہ جو بت ہیں جن کی تم عبادت کرتے ہو تو یہ تو مخلوق ہیں اور تم ان کے خالق ہو, یعنی تم نے ان بتوں کو بنایا ہے, تو ہونا تو یہ چاہیے تھا نا کہ یہ جو بت ہے نا یہ تمہاری عبادت کریں بجائے اس کے کہ تم ان کی عبادت کرو. ٹھیک ہے, یہ بت تمہاری عبادت کریں اور تم اللہ کی عبادت کرو جس نے تمہیں بنایا ہے. ٹھیک ہے, تو یہ ایک ایسی بات نبی علیہ السلام نے فرمائی کہ یہ اس کا جواب نہیں دے سکے اور یہ مسلمان ہو گئے اس بات کو سن کر کے, کیا واقعی بت تو ہماری تخلیق ہیں تو ہم بت کی عبادت کیوں کر رہے ہیں, بتوں کو چاہیے کہ وہ ہماری عبادت کریں, وہ تو کرتے نہیں ہیں. ٹھیک ہے, تو ہمیں تو اللہ کی عبادت کرنی چاہیے نا. ٹھیک ہے, تو ان بتوں کے اندر تو زندہ کرنے کا اور جان ڈالنے کی کوئی صلاحیت ہی کوئی نہیں ہے, اور ان کو پتا ہے کہ یہ بت کچھ بھی نہیں کر سکتے. معبود کے لیے تو یہ بات ضروری ہے کہ موت و حیات خلائق, یعنی اس کی جو مخلوق ہے نا اس کی زندگی یہ معبود کے ہاتھوں میں ہونی چاہیے. ٹھیک ہے, تو ان لوگوں کے ہاتھوں میں تو کچھ بھی نہیں ہے. لو کان فیہما آلہا, کہ اگر کئی الہ ہوتے آسمانوں کے درمیان, آسمانوں اور زمین کے اندر اگر ایک سے زیادہ معبود ہوتے تو کیا ہوتا. تو اس کی تفسیر میں لکھتے ہیں کہ یہ توحید کی دلیل عادی ہے. دلیل عادی یعنی بڑی ہی عام دلیل ہے یہ توحید کے لیے. ٹھیک ہے, جو عام عادات کے اعتبار پر مبنی ہے اور دلیل عقلی کی طرف بھی اشارہ ہے جس کی مختلف تقریریں علم کلام کی کتابوں میں مذکور ہیں. یعنی یہ جو ڈسکشن ہے نا کہ اگر ایک سے زیادہ خدا ہوں تو پھر کیا کیا اس کی وجہ سے پرابلمز ہوں گی, تو یہ ایک بڑی لمبی ڈسکشن ہے جو کہ عقیدے کی کتابوں کے اندر, علم کلام کی کتابوں سے مراد ان کتابوں جن میں کہ عقیدے کا بیان ہوتا ہے. ٹھیک ہے, کہ ہمارے کیا کیا عقائد ہیں, اللہ کے بارے میں کیا عقائد ہیں, آخرت کے بارے میں کیا عقائد ہیں, رسولوں کے بارے میں کیا عقائد ہیں, فرشتوں کے بارے میں کیا عقائد ہیں. ٹھیک ہے, تو ان کتابوں کے اندر نا یہ بڑی تفصیلات کے ساتھ چیزیں لکھی ہوئی ہیں, یہ تقریریں لکھی ہوئی ہیں, یہ ڈسکشنز, یہ بحوث لکھی ہوئی ہیں. ٹھیک ہے, تو یہ جو ایک بہت ہی یعنی ایک کامن دلیل ہے توحید کی, وہ اس کے بارے میں فرماتے ہیں کہ دلیل عادی اس بنا پر ہے کہ اگر زمین و آسمان کے دو خدا اور دونوں مالک و مختار ہوں تو ظاہر یہ ہے کہ دونوں کے احکام پورے پورے زمین و آسمان میں نافذ ہونے چاہیے. ٹھیک ہے, دیکھیں یہ جو بات فرمائی نا کہ دو خدا ہوتے تو دونوں کے احکام زمین و آسمان کے اوپر نافذ ہونے چاہیے تھے, اس کی وجہ یہ ہے کہ لفظ خدا جو ہے نا, خدا ٹھیک ہے, خدا کا ویسے لفظ ہے فارسی زبان کا لفظ, ٹھیک ہے, عربی میں خدا کا لفظ نہیں ہوتا, عربی کے اندر لفظ ہے الہ, ٹھیک ہے, جس کا کہ عربی میں ہی مفہوم بنتا ہے وہ جس کی عبادت کی جائے, معبود, معبود یہ بھی عربی کا لفظ ہے, الہ یہ بھی عربی کا لفظ ہے, اور دونوں کا ایک ہی مطلب ہے, ٹھیک ہے, الہ میننگ معبود, خدا یہ فارسی کا لفظ ہے, ٹھیک ہے, اور اردو زبان کے اندر جو خدا آیا ہے نا یہ فارسی سے لیا گیا ہے, کیونکہ اردو جو ہے وہ فارسی, عربی اور ترک اور ہندی, سنسکرت, ان سب زبانوں کا مجموعہ ہے, بلکہ انگریزی بھی اس کے اندر شامل ہے, انگریزی کے بھی بہت سارے الفاظ اردو کے اندر شامل ہو گئے, اردو کا حصہ بن گئے, ٹھیک ہے, تو خدا اردو کے اندر فارسی سے آیا ہے, عربی سے نہیں آیا ہے, عربی کے اندر تو الہ اور معبود کا لفظ استعمال ہوتا ہے, ٹھیک ہے, تو خدا کی تعریف کیا ہے, خدا کس کو کہتے ہیں, خدا اس کو کہتے ہیں کہ جو کہ کامل اختیار رکھتا ہو, کامل اختیار رکھتا ہو, ٹھیک ہے, جس کا کہ حکم چلتا ہو, حکم لگتا ہو, ٹھیک ہے, تو اب جب آپ ایک خدا کے بجائے دو خدا کی بات کرتے ہیں تو آپ بیسیکلی یہ کہہ رہے ہیں کہ دو ایسی شخصیات ہیں یا دو ایسی ذاتیں ہیں کہ جن کا اختیار کامل ہے, جن کا اختیار کامل ہے, ٹھیک ہے, دو ذاتیں جن کا اختیار کامل ہے, ٹھیک ہے, تو اب ظاہر یہ ہے کہ دونوں کے احکام پورے پورے زمین و آسمان میں نافذ ہونے چاہیے کیونکہ دونوں کا ہی اختیار کامل ہے, ٹھیک ہے, تو اب دونوں ہی کی بات مانی جانی چاہیے نا, اور عادتاً یہ ممکن نہیں کہ جو حکم ایک دے وہی دوسرا بھی دے, بھائی دو جب ہیں تو دو تو مختلف ہیں نا, ٹھیک ہے, دو کا مطلب تو پھر دو الگ الگ ذاتیں ہو گئیں نا, ٹھیک ہے, تو جب دو الگ ذاتیں ہو گئیں تو پھر اس کی سوچ, اس کی پرائیورٹیز, اس کی فکر الگ ہوگی, اور دوسری کی سوچ اور دوسری کی ترجیحات اور دوسری کی فکریں یہ الگ ہوں گی, کیونکہ دو الگ الگ چیزیں ہو گئیں, ٹھیک ہے, تو دونوں کے یعنی یہ ممکن نہیں ہے کہ دونوں کا ایک ہی معاملہ ہو, صحیح ہے, جو حکم ایک دے وہی دوسرا بھی دے, یا جس چیز کو ایک پسند کرے دوسرا بھی اسی کو پسند کرے, ٹھیک ہے, جب دو الگ الگ ذاتیں ہو گئیں تو پھر اختلاف تو لازمی ہے, ٹھیک ہے, اس لیے کبھی کبھی اختلاف رائے اور اختلاف احکام ہونا ناگزیر ہے, ٹھیک ہے, کبھی کبھی کوئنسیڈنٹلی اتفاقی طور پر دونوں کا حکم ایک ہی ہو جائے, دونوں کی پسند ایک ہی ہو جائے, ٹھیک ہے, لیکن ہمیشہ ایسا نہیں ہو سکتا, ٹھیک ہے, اختلاف کبھی تو ہوگا, کبھی تو اختلاف ہوگا نا, ناگزیر ہے, ان اوائڈیبل ہے, ناگزیر کا مطلب ان اوائڈیبل, اور جب دو خداؤں کے احکام زمین و آسمان میں مختلف ہوئے تو نتیجہ ان دونوں کے فساد کے سوا کیا ہے, ٹھیک ہے, بھائی زمین و آسمان کا نظام چلانا نا, اب دونوں کا کنٹرول کامل ہے زمین و آسمان کے نظام کے اوپر, تو اب ایک نے کوئی ایسا حکم دے دیا جو کہ دوسرے کے حکم سے ٹکراتا ہو, دوسروں کے حکم کے مطابق نہ ہو, تو پھر تو اس کا حکم مانا جائے کہ اس کا حکم مانا جائے, ٹھیک ہے نا, اب تو فساد ہوگا نا, ٹھیک ہے, ایک خدا چاہتا ہے کہ اس وقت دن ہو اور دوسرا چاہتا ہے کہ رات ہو, ٹھیک ہے نا, اب یہ اختلاف ہو گیا کہ بھائی اس کا دل چاہ رہا ہے کہ دن ہو, اس کا جو چاہ رہا ہے کہ نہیں جی رات ہو, تو پھر تو مسئلہ ہو گیا, ایک چاہتا ہے کہ بارش ہو اور دوسرا چاہتا ہے کہ نہ ہو, تو دونوں کے متضاد احکام کس طرح جاری ہوں گے, اور اگر ایک مغلوب ہو گیا, یعنی دونوں کے متضاد احکام ایک ساتھ تو جاری نہیں ہو سکتے نا بھائی, ٹھیک ہے, یا تو اس کا حکم چلے گا زمین آسمان کے اوپر یا اس کا حکم چلے گا, ٹھیک ہے, ایسا تو کوئی بھی نہیں کہتا نا, یعنی یہ جو مشرکین ہیں جو کہ ایک سے زیادہ خداؤں کی بات کرتے ہیں, تو ان میں سے کوئی بھی یہ نہیں کہتا کہ زمین و آسمان کے دو حصے ہیں, زمین و آسمان کے دو حصے ہیں, 50-50% ہے نا, 50% کے اوپر خدا نمبر ایک کا حکم چلے گا, خدا نمبر ایک کا حکم چلتا ہے,
और जो बाकी 50% है उसके ऊपर नंबर टू खुदा का हुक्म चलता है। तो खुदा नंबर वन और खुदा नंबर टू, ये तो किसी मुशरिक ने कभी कहा ही नहीं, ठीक है ना। मुशरिक जब किसी को खुदा कहते हैं तो बस वो खुदा ही कहते हैं उसको, खुदा नंबर वन और खुदा नंबर टू तो नहीं कहते कि जी 50% के ऊपर इसका हुक्म, 50% के ऊपर इसका हुक्म, ठीक है ना। इसलिए कि वो 50% कर ही नहीं सकते भाई, कैसे आप 50% डिवाइड करेंगे, कहां से 50% इस खुदा का शुरू होता है और कहां से 50% उस खुदा का शुरू होता है ना भाई। आप तो जैसे जैसे आप ये जो मुशरिकीन है ये इंडिया में रहते हैं, ठीक है ना। तो आप इंडिया में रहते हुए वो अगर 50% वो एक देवता को दें और 50% दूसरे देवता को दें, तो भाई 50% ऑफ व्हाट, क्या इंडिया का 50% उस देवता का है और इंडिया का दूसरी 50% दूसरे देवता का है, तो वो कौन से वाले 50% है भाई, कौन सी वाले स्टेट्स इंडिया की जो है वो इस वाले खुदा के पास हैं और कौन सी वाली स्टेट्स इंडिया की जो है वो उस वाले खुदा के पास है, राइट। तो 50-50 तो करी, यानी ना तो करते हैं ना कर सकते हैं, ठीक है ना। तो जब भी खुदा की बात होती है तो पूरी जमीन और आसमान के लिए बात हो रही होती है ना, कि हाँ भाई खुदा, ये भी खुदा है और ये भी खुदा है, तो भाई हुक्म किसका चलेगा, इसका या उसका, ठीक है। तो बेसिकली ये एक यानी एक इंतहाई बेवकूफी की आर्गुमेंट है और ज्यादा इसकी कोई हैसियत नहीं है। खुदा तो एक ही हो सकता है, तो एक खुदा चाहता है कि इस वक्त दिन हो, दूसरा चाहता है रात हो, एक चाहता है बारिश हो, दूसरा चाहता है ना हो, तो दोनों के मुतादाद अहकाम किस तरह जारी होंगे, और अगर एक मगरूब हो गया तो मालिक मुख्तार और खुदा ना रहा, ठीक है। यानी मगलूब तो फिर खुदा नहीं रहा ना। देखिए असल जो बेस ऑफ द आर्ग्यूमेंट है ना वो ये है कि खुदा तो गालिब होता है, खुदा तो वही होता है जो कि अथॉरिटी रखता हो, जो अथॉरिटी नहीं रखता ना वो तो खुदा हो ही नहीं सकता। जो गालिब नहीं है बल्कि मगलूब है, किसी का भी मगलूब हो वो तो खुदा हो ही नहीं सकता। ये है असल असल आर्ग्यूमेंट, इसकी बुनियाद पर सारी की सारी बात हो रही है, ठीक है। तो भाई जब एक मगलूब हो गया ना तो फिर तो वो खुदा रहा ही नहीं, ठीक है, तो बात ही खत्म हो गई सारी की सारी। बात तो सारी ये है कि दोनों गालिब हैं, दोनों जो है ना वो उनका हुक्म कामिल चलता है, यहाँ पे सारी की सारा मसला आ जाता है कि दोनों का हुक्म कामिल तो चल ही नहीं सकता ना, हो ही नहीं सकता ये, ठीक है। तो अगर एक मगलूब हो गया तो मालिक मुख्तार और खुदा ना रहा। इस पर ये शुबो कि दोनों आपस में मशवरा करके अहकाम जारी किया करें, इसमें क्या बौद्ध है, इसके जवाबात इल्मे कलाम की किताबों में बड़ी तफसील से आए हैं, ठीक है। यानी दोनों एक दूसरे से मशवरा करके अहकाम किया करें, किसी अकल यानी अकल के बिल्कुल ही फारिग शख्स जो है ना वो इस तरह से कह सकता है कि भाई दोनों के मौजूदगी में जरूरी तो नहीं है कि फसाद हो, ये दोनों एक दूसरे से मशवरा करके दुनिया का निज़ाम चलाएं तो अब फसाद नहीं होगा, ठीक है। तो इसके बारे में हजरत ने यहाँ पर सिर्फ इतना लिखा है कि ये जो है ना इल्मे कलाम की किताबों के अंदर इसकी बड़ी तफसील आई है कि जी मशवरा क्यों नहीं कर सकते, ठीक, मशवरा करना भी ये खुदाई के खिलाफ है, ठीक है, क्योंकि जो कामिल अथॉरिटी रखने वाला होता है ना, ठीक है, तो वो मशवरा नहीं कर सकता। यानी वो मशवरा करना जो है ना ये आपके कामिल अथॉरिटी के अंदर नुक्स है कि आपको किसी दूसरे से मशवरा करने की जरूरत पेश आ रही है, ठीक है। तो ये तो मतलब ये है कि यू हैव अ प्रॉब्लम, यू हैव अ डिसेबिलिटी, ठीक है, आपके अंदर कोई नुक्स है, आपके अंदर कोई कमी है कि जिसकी वजह से आप दूसरे से मशवरा कर रहे हैं, ठीक है। मिसाल के तौर पर कोई लीडर साहब है, ठीक है ना, मुल्क के लीडर हैं, मुल्क के बादशाह हैं, ठीक है, या सदर हैं, तो अब जो है ना ये अपने वजीरों से मशवरा करते हैं, ठीक है। तो मशवरा करने के दो रीजंस होते हैं, ठीक है, दो वजूहात से बड़ा छोटा से मशवरा करता है, वो क्या, वो ये कि एक तो उस बड़े को हर चीज पता नहीं होती, ठीक है ना, वो हर चीज का एक्सपर्ट नहीं होता, हर चीज का इल्म उसके पास नहीं होता, तो जो इल्म उसके पास नहीं होता है तो वो फिर अपने दूसरे लोगों से पूछता है, कि भाई आप बताएं कि मुझे तो इस चीज का कंप्लीट इल्म नहीं है, आपको होगा तो आप मशवरा दें, ठीक है ना। तो इस वजह से बड़ा जो है वो छोटे से मशवरा कर रहा होता है, ये एक रीजन होता है। दूसरा रीजन क्या होता है मशवरा करने का, वो ये होता है कि बड़े के पास इल्म तो है उस मामले का, इल्म तो है, उसको जरूरत नहीं है मशवरा करने की छोटों से, क्योंकि उसके पास खुद इल्म मौजूद है, ठीक है ना। लेकिन वो फिर भी छोटों से मशवरा करता है, किस लिए, ताकि छोटे जो है ना वो इसके खिलाफ ना हो जाए, ठीक है, वो भी अपने आप को इन्वॉल्व समझें कामों के अंदर, है ना, वो भी जो है वो अपना यानी दे ऑल्सो हैव अ सेंस ऑफ बिलोंगिंग, ठीक है ना, और इस वजह से ना वो फिर खिलाफ ना हो जाए, क्योंकि इसको डर है, इसको इस बात का अंदेशा है कि अगर ये जो बहुत सारे छोटे हैं ना मेरे मेरे जो वुजरा हैं, मेरे जो फौज के लीडर्स हैं और मेरे जो मिनिस्टर्स हैं, ठीक है ना, ये अगर मेरे खिलाफ हो जाएंगे ना तो मेरे लिए हुकूमत करना मुश्किल हो जाएगा, मेरे लिए एडमिनिस्ट्रेटिव इश्यूज क्रिएट हो जाएंगे अगर ये लोग मेरे खिलाफ हो गए तो, ठीक है ना। तो मशवरा करने की दूसरी रीजन ये होती है कि बेशक उसको पता तो है सब कुछ, वो किसी से मशवरा किए बगैर भी अपना काम कर सकता है, लेकिन फिर भी मशवरा इसलिए करता है कि भाई कल को कोई प्रॉब्लम ना हो जाए, एडमिनिस्ट्रेटिव इश्यूज ना क्रिएट हो जाए मेरे लिए, अगर मैं इन लोगों को इन्वॉल्व नहीं रखूंगा अपने कामों के अंदर, ठीक है ना। ये दोनों चीजें, ये दोनों रीजंस नुक्स की अलामत है, ठीक है ना। पहला नुक्स तो बड़ा आसान है कि भाई इसके पास इल्मी कम है, जब भी तो ये दूसरों से मशवरा करता है क्योंकि इसका इल्म कामिल नहीं है, ये नुक्स है ना बहुत बड़ा कि इल्म कामिल नहीं है। और दूसरा रीजन क्या कि इसकी पावर कामिल नहीं है, इसका इल्म तो कामिल है, इसको पता तो है सारे मामलात के बारे में, लेकिन इसकी इसकी जो ताकत है ना, इसकी जो कुदरत है वो कामिल नहीं है, इसको अंदेशा है कि लोग मेरे खिलाफ हो गए तो मेरा काम खराब हो जाएगा, मैं बादशाहत नहीं कर सकूंगा लोग मेरे खिलाफ हो गए तो भाई ये भी तो एक नुक्स है ना कि इसकी अथॉरिटी इतनी है ही नहीं कि ये लोगों को कंट्रोल में रख सके, लोग इसके खिलाफ आवाज ना उठा सके, लोग इसके निजाम को खराब ना कर सके, इसकी अथॉरिटी के अंदर नुक्स है इसका मतलब है, ठीक है। तो इसी वजह से अगर कोई ये कहे कि भाई आप जो ये कह रहे हैं ना कि अगर दो खुदा होंगे तो फसाद हो जाएगा, तो हम इसका जवाब ये देते हैं कि भाई दोनों खुदा जो है ना वो आपस में मशवरे से काम किया करेंगे, ठीक है ना, तो मशवरे से काम किया करेंगे तो फसाद नहीं होगा जमीन आसमान के अंदर। तो इसका जवाब ये है कि भाई जो मशवरा करता है ना तो वो तो नाकिस होता है, उसकी तो कुदरत कामिल होती नहीं है, उसका तो इल्म कामिल होता ही नहीं है। तो भाई जिसका इल्म कामिल नहीं है, जिसकी कुदरत कामिल नहीं है, वो तो हमारे नजदीक खुदा कहलाने के काबिल ही नहीं है, हम तो उसको मानते ही नहीं है ना कि ये खुदा है हमारा, ठीक है ना। हम तो ऐसे शख्स को, ऐसी जात को खुदा मानेंगे नहीं कि जिसका इल्म ही कामिल ना हो, ठीक है, जिसका के राइट कुदरत ही कामिल ना हो, हम तो उसको खुदा मानेंगे ही नहीं ना, ठीक है। तो मशवरा वाला जो एक आइडिया किसी ने दिया ना, तो उसका एक जवाब तो आपके सामने अभी आ गया, बाकी इल्म कलाम किताबों के अंदर और भी तफसीलात मौजूद होंगे। तो एक तो ये बात हो गई, अच्छा और आगे चले, कितना टाइम लगेगा हमारे पास अभी 13 मिनट। तो इतनी बात यहाँ भी समझ ली जाए कि अगर दोनों मशवरे के पाबंद हुए एक, यानी अगर दोनों मशवरे के पाबंद हुए एक बगैर दूसरे के मशवरे के कोई काम ना कर सके, तो इससे ये लाजम आता है कि इनमें से एक भी मालिक मुख्तार नहीं, ठीक है ना, दोनों ही नाकस हैं और नाकस खुदा नहीं हो सकता, ठीक है ना। वही बात जो अभी आपको समझाई, वही बात हजरत ने भी लिखी है कि दोनों नाकस हैं, दोनों एक दूसरे से मशवरे की के मोहताज हैं, अगर नहीं करेंगे तो अगला नाराज हो जाएगा, तो इसको नाराजगी का डर है उसकी कि अगर वो नाराज हो गया तो मेरा काम खराब हो जाएगा, मेरी अथॉरिटी खराब हो जाएगी, राइट। तो भाई ये तो नुक्स है ना, और जिसके अंदर नुक्स हो वो खुदा नहीं हो सकता। और शायद अगली आयत ला युसअलु अम्मा यफअलु वहुम युसअलून में भी इसी तरफ इशारा पाया जाता है कि जो शख्स किसी कानून का पाबंद हो, जिसके अफआल व आमाल पर किसी को मुआखजा करने का हक हो, वो खुदा नहीं हो सकता, ठीक है। क्योंकि अल्लाह ताला क्या फरमाते हैं, ला युसअलु, कि उससे कोई पूछ नहीं सकता, कोई सवाल नहीं कर सकता, उससे सवाल नहीं किया जाता, कि व्हाई डिड यू डू दिस, शो कॉज, है ना, जस्टिफाई योर एक्शंस. खुदा से भी कोई नहीं कह सकता, अल्लाह ताला से कोई नहीं कह सकता. ला युसअलू अम्मा यफअलू, है ना, जो उसने किया ना उसके बारे में कोई सवाल नहीं कर सकता उससे. वह हुम युसअलून, बल्कि हुम से मुराद कुफार, काफिर, मुशरिक, बंदे, इंसान, इनसे सवाल किया जाएगा तुमने ये क्यों किया. जस्टिफाई योर सेल्फ. ठीक है, तो अगली आयत में भी अल्लाह ताला ने गोया के इस बात को एक्सप्लेन कर दिया कि जो शख्स किसी कानून का पाबंद हो, जिसके अफआल व आमाल पर किसी को मवाखजा करने का हक हो, वो खुदा नहीं हो सकता. खुदा वही है जो किसी का पाबंद ना हो, जिससे किसी को सवाल करने का हक ना हो. अगर दो खुदा हों और दोनों मशवरे के पाबंद हों, तो हर एक को दूसरे से सवाल करने का और तर्क मशवरा पर मुआखजा करने का हक लाजमी है, जो खुद मनसब खुदाई के मुनाफी. ठीक है, यानी जाहिर है जब मशवरा होगा तो अब जो मशवरा मांग रहा है तो उसके पास ऑप्शन है ना कि जी मशवरा कबूल करे या मशवरा कबूल ना करे. अगर कबूल करेगा तो एक फायदा होगा, अगर कबूल ना करेगा तो वो फायदा नहीं होगा. तो भाई ये सब तो खुदा का ऐसा नहीं होता कि जिसको मशवरा कबूल करने का कोई पाबंदी हो. ठीक है, अब ये पढ़ तो हमने लिया खुदाओं के कॉन्टेक्स्ट में, खुदाओं के बारे में. ठीक है, लेकिन इससे ना अल्लाह ताला ने दिल में एक पॉइंट डाला है बिल्कुल पढ़ने के दौरान ही, जिसको आपको एक्सप्लेन कर रहे हैं ना, तो वो एक है एक 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 यानी इसमें हमारे लिए इशारे कुछ और भी हैं जिनका के जमीन और आसमान की खुदाई से ताल्लुक तो नहीं है. ठीक है ना, जमीन और आसमान की खुदाई से ताल्लुक नहीं है, लेकिन हमारी जाती जिंदगियों से काफी ताल्लुक है. वो क्या, हजरत ने एक जुमला लिखा है यहाँ पर. ठीक है ना, वो जुमला बड़ा अहम जुमला है. वो क्या कि हाँ, एक मिनट कहाँ गया. अगर जमीन और आसमान के दो खुदा, ये तीसरी लाइन है इस पैराग्राफ के, अगर जमीन और आसमान के दो खुदा और दोनों मालिक व मुख्तार हों, तो जाहिर ये है कि दोनों के अहकाम पूरे पूरे जमीन और आसमान में नाफिज होने चाहिए. और आदतन ये मुमकिन नहीं कि जो हुक्म एक दे वही दूसरा भी दे. राइट, आदतन का मतलब क्या कि जो दुनिया का सिस्टम है, जो आदत है, जो नॉर्म है, अंग्रेजी में उसको नॉर्म कहते हैं. ठीक है, तो नॉर्म क्या है कि ये मुमकिन नहीं है कि जब दो शख्सियतें, मुख्तलिफ शख्सियतें हैं ना, एक नहीं है बल्कि दो हैं. ठीक है, जब दो होते हैं तो दो होने का मतलब ये है कि इसकी अकल एक और दूसरे की अकल दूसरी, दोनों के पास अलग अलग अकलें हैं. ठीक है ना, तो अब आदतन ये मुमकिन नहीं है कि जो हुक्म एक दे वही दूसरा भी दे, या जिस चीज को एक पसंद करे दूसरा भी इसी को पसंद करे. इसलिए कभी कभी इख्तिलाफ राय और इख्तिलाफ अहकाम होना नागुजीर है. ठीक है ना, कभी कभी के अंदर 1% टाइम भी हो सकता है, 2%, यानी अगर आप 100 हुक्म लें तो 100 में से ये भी हो सकता है कि 100 के 100 हुक्म मुख्तलिफ हो, ये भी हो सकता है कि 99 हुक्म वो एक दे ये दूसरा दे, 99%, 98% इख्तलाफ भी हो सकता है, 50% इख्तलाफ भी हो सकता है, 10% इख्तलाफ भी हो सकता है, 2%. वाई? बिकॉज दोनों की अकलें अलग अलग हैं, दोनों की चाहतें अलग अलग हैं. ठीक है ना, इस वजह से इख्तलाफ होना तो लाजमी है. अब इसके अंदर ना हमारे लिए एक घरेलू लेवल का सबक है, घरेलू लेवल का सबक. वो क्या कि ये जो जब शादी होती है, शादी, ठीक है, जब निकाह होता है एक मर्द में और एक औरत के अंदर, ठीक है ना, लड़का लड़की जो है वो शादी करके अपना घर बसाते हैं या घर अपना एक घर बनता है ये. ठीक है, तो अब ना एक तसव्वुर जो के टीवी ड्रामों और फिल्मों के जरिए से
इंसानों के दिमागों के अंदर वो फीड करते हैं, है ना, ड्रामों, जो ये जो क्या कहते हैं, लव स्टोरीज, राइट, और फिल्में वगैरह जो, ये सब सोप ओपेराज वगैरह, राइट। तो इनके जरिए से जो ना वो जो जो वो जो इंडियन गाने वाले ड्रामे होते हैं ना, जिसके अंदर प्यार मोहब्बत के गाने गाए जा रहे होते हैं, फिर उसके बाद जो होता है वो दोनों एक साथ रहना शुरू कर देते हैं। पुराने जमाने में शादी करके रहते थे, पता नहीं शादी के बगैर ही शायद रहना शुरू कर देते हैं। तो अब वहां पर क्या तस्वर दिया जाता है कि जी ये दोनों जो 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 हीरो हीरोइन है ना, तो ये तो इतना एक दूसरे से मोहब्बत करते हैं कि इनमें तो इख्तलाफ हो ही नहीं सकता, है ना। ये दोनों तो पहले दिन से, बल्कि पहले दिन से पहले ही ये तो एक पेज पर होते हैं, हर चीज में एक ही इनकी सोच होती है, हर चीज में इनकी एक ही फिक्र होती है, एक ही फैसला करते हैं, एक ही जो है ना वो सोच, हर चीज यानी हर चीज को एक ही निगाह से देखते हैं, एक ही एंगल से देखते हैं, क्योंकि इतनी मोहब्बत है दोनों के दरमियान, है ना। तो अब ये जो है ना, ये आता है आपको नजर किधर, स्क्रीन के ऊपर, है ना, ड्रामा स्क्रीन, फिल्म स्क्रीन, सिनेमा स्क्रीन, ठीक है ना। तो अब जो लोग जो है नौजवान बच्चे बच्चियां, वो फिल्में देखते रहते हैं, है ना, कुछ तो बदकिस्मती से 4 साल की उम्र से ही फिल्में देखना शुरू कर देते, कोई 6 साल की उम्र से फिल्में देख रहा है, कोई 10 साल की उम्र से फिल्में देख रहा है, ड्रामे देख रहा है ना, क्योंकि उनके माँ बाप जो है वो खुद भी देखते हैं और बच्चों को भी बिठा करके दिखाते हैं। तो अब ऐसे बच्चे बच्चियों के जहनों के अंदर जो है ना, ये चीज रच बस जाती है कि शादी का तो ये मतलब है, शादी का मतलब ये है कि जी पहले दिन से जो हमारा हनीमून शुरू होगा ना, हनीमून, अब हनीमून का मतलब ये नहीं होता कि घूमने फिरने चले गए कहीं पर, नहीं, हनीमून का मतलब ये होता है कि जो अपने घर में रह रहे हैं ना, तो घर के भी सारे मामला जो है ना वो हनीमून ही होने चाहिए, है ना, क्योंकि हनीमून में बंदा एंजॉय करता है ना जाकर के। आप कभी नारान कागान की वादियों में होकर आ गए, कभी कश्मीर के अंदर, कभी जो है वो इंडिया में क्या शिमला में जाकर के, है ना, खूब मजे आते हैं हनीमून के अंदर, ठीक है। लेकिन जब घर के अंदर वापस आते हैं तो अब घर के अंदर तो हनीमून नहीं हो रहा होता ना, लेकिन फिल्में देखने वाले समझते हैं कि घर के अंदर भी हनीमून ही होना चाहिए, ठीक है, ये मुमकिन ही नहीं है, ये आदतन ये मुमकिन ही नहीं। ये जो लफ्ज यहां लिखा हुआ है ना, ये लफ्ज भी याद रखने का लफ्ज है, ठीक है, आदतन ये मुमकिन नहीं है कि जो हुक्म एक दे वही दूसरा भी दे, या जिस चीज को एक पसंद करे दूसरा भी इसी को पसंद करे, क्योंकि शौहर ये एक अलग इंसान है, बीवी एक अलग इंसान है, उसकी अकल अलग है, इसकी अकल अलग है ना, उसकी उसका बैकग्राउंड भी अलग है, इसका बैकग्राउंड भी अलग है, चाहे बेशक जो है वो कॉलेज में एक साथ भी पढ़ते हो, चाहे एक ही खानदान के हो, कजन्स हो, राइट, इनके अम्मा अब्बा आपस में भाई हो, बहन हो, राइट, लेकिन फिर भी बैकग्राउंड का डिफरेंस जो है वो बहुत ज्यादा होता है, इवन विद इन द सेम फैमिली। भाई भाई बहनों को नहीं देखते, भाई बहन तो एक ही घर के अंदर एक ही माँ बाप की औलाद होते हैं, लेकिन दोनों की पर्सनैलिटीज कितनी मुख्तलिफ होती हैं। तो जब भाई बहन की पर्सनैलिटीज इतनी मुख्तलिफ होती हैं, इनकी सोचें मुख्तलिफ होती हैं, राइट, लड़ते झगड़ते भी हैं, फिर ठीक भी हो जाते हैं, लेकिन सोच का अंदाज मुख्तलिफ होता है भाई बहनों का, तो कजन्स के दरमियान कैसे नहीं होगा। कजन्स तो फिर दूसरे अलग माँ बाप होते हैं उनके, और जो कजन्स भी नहीं है उनके तो माँ बाप और भी अलग, तो उनके दरमियान कितना इख्तलाफ होगा। भाई इख्तलाफ तो है, चाहे कुछ भी हो जाए इख्तलाफ तो होना है, क्योंकि दो अलग अलग पर्सनैलिटी थी, ठीक है। तो ये जो शादी होती है ना, दो इंसान जो आपस में मिलते हैं और फिर एक साथ एक छत के नीचे जिंदगी गुजारते हैं ना, ये इख्तलाफ के बगैर हो ही नहीं सकती है, ये जिंदगी इसके अंदर इख्तलाफ ना हो ये पॉसिबल नहीं है, ये पॉसिबल नहीं है, ठीक है ना। तो अब जो ये जो धोखा हमें फिल्में और टीवी के ड्रामे और ये सब दे रहे होते हैं ना, तो हमारा काम ये है कि हम अपनी औलादों को इस धोखे से बचाएं, ठीक है ना। हम समझते हैं कि जो जो थोड़े से दीनदार होते हैं, हम समझते हैं कि जी फिल्मों और ड्रामों के अंदर जो एक प्रॉब्लम है वो ये है कि वो बेहयाई की बातें करते हैं, राइट, बेशर्मी की बातें करते हैं, और वहां पे डांस होता है और वहां पे जो है ना म्यूजिक होती है, तो ये गंदी चीज है जी, इससे दूर दूर रहना चाहिए। नहीं, दिस इज नॉट द ओनली प्रॉब्लम, सिर्फ म्यूजिक, डांस और बेहयाई की बातें और वो नजारे होते हैं, वो खाली मसला नहीं है,
बल्कि इससे ज्यादा डीप डाउन मसला वो ये है कि वो आपको धोखा दे रहे होते हैं और आपके जहन साजी एक धोखे की चीज के ऊपर कर रहे होते हैं। मतलब कहने का ये है, बड़ी अहम बात ये है कि अगर किसी टीवी ड्रामे के अंदर मौसीकी ना हो, अगर किसी ड्रामे के अंदर ये इनडिसेंट इलिसिट किस्म की रिलेशनशिप्स ना हो, ठीक है ना, इनडिसेंट चीजें आपको ना दिखाई जा रही हो, उसके अंदर डांस वगैरह ना हो, वो फिर भी जायज नहीं होता, राइट? वो फिर भी जायज नहीं होता, ठीक है? क्योंकि हम लोग समझते हैं कि ये जायज है क्योंकि उसके अंदर ये तीन चीजें नहीं है, तो अब ये जायज है, नहीं, वो फिर भी जायज नहीं, ठीक है? वो फिर भी नुकसानदेह, ठीक है? जायज इज इक्वल टू, जायज का मतलब क्या होता है, जायज का मतलब समझ लें, जायज का मतलब ये होता है जो आपको नुकसान ना पहुंचाए वो चीज जायज होती है, और जो चीज नुकसान पहुंचाने वाली हो वो जायज नहीं होती, ठीक है? जो चीज नुकसान पहुंचाने वाली हो वो जायज नहीं होती, ठीक है ना? तो अब कोई ऐसी चीज जो कि आपको धोखे में मुबतला कर दे, आपकी जहन साजी हकीकत से हटा करके एक इमेजिनरी किस्म की जहन साजी कर दे जिसका हकीकत से कोई ताल्लुक नहीं है, अब उसके अंदर म्यूजिक नहीं है, डांस नहीं है और गंदी चीजें नहीं है, बजाहिर जिनको हम गंदा समझते हैं वो नहीं है, तो क्या वो जायज हो जाएगी? नहीं, वो नाजायज ही रहेगी क्योंकि वो नुकसानदेह है, ठीक है? तो अगर कोई इस गलती के अंदर मुबतला है तो वो इस बात को समझे कि वो अपने औलादों की जिंदगी बर्बाद कर रहे हैं, ठीक है ना? वो अपनी शादी के बाद कभी भी खुश नहीं रह सकते क्योंकि उनका एक अलग ही तस्वर बना हुआ है निकाह के बारे में, वो समझ ही नहीं रहे कि निकाह का मतलब क्या होता है, शादी का मतलब क्या होता है, इंसान होते क्या है, राइट? वो तो समझ ही नहीं रहे इस बात को, तो उन्होंने क्या फिर कामयाब अज़वाजी जिंदगी गुजारनी है? फिर वही होना है, पहले दिन से जो है वो हंगामे और फसाद पैदा होने पर, ठीक है? तो पहली बात तो ये है कि ये जो है ना कि जी मियाँ बीवी आपस में कंपैटिबल हैं, वी आर ऑन द सेम पेज, ये नहीं होता, ठीक है? तो इस बात को समझने की जरूरत है और समझाने की भी जरूरत है, ठीक है? ये नहीं होता, जो इस तरह से सोच रहा है वो धोखे में मुबतला है और वो शैतान बेस पेस के लिए उसको बहका रहा है, ठीक है? कि जी तुम तो तुम्हारे हो, तुम्हारे शौहर तो वो तो अलग बात सोच रहे होते हैं, तुम तो अलग बात सोच रही होती हो, वो तो किसी बात में तुमसे मुत्तफिक नहीं होते, तो ये शर शैतान डाल रहा होता है, ठीक है? तो इस बात को हमें याद रखना चाहिए। और दूसरी बात ये है कि आपस में मशवरा करना और मशवरा करके फिर अपने मामलात को करना ना, ठीक, मामलात को तय करना, मियां बीवी आपस में मशवरे से चल रहे हैं, ठीक है ना? ये जो काम है ना, दूसरे से मशवरा करना फिर उसके बाद फैसले करना, ये एक ऐसा स्किल है, ये एक ऐसी सलाहियत है कि जो के शौहर और बीवी को सीखनी पड़ती है। ये एक, यानी ये पैदाइशी स्किल नहीं है कि जी आप पैदाइशी तौर पर आपकी तबीयत के अंदर है कि जी अगले बंदे के साथ मशवरा करके फिर मैंने अपनी जिंदगी गुजारनी है। ये पैदाइशी तौर पर, ये फितरत में नहीं होता इंसान की, ये फितरत वाली चीज नहीं है। फितरत उसको कहते हैं जो कि पैदाइशी तौर पर इंसान के अंदर मौजूद हो, उसको फितरत कहते हैं, ठीक है ना? मशवरा करना और मशवरे के साथ अपने मामलात को तय करना, ये सीखना पड़ता है। इसको अंग्रेजी में कहते हैं एक्वायर्ड स्किल। ये फितरत वाली स्किल नहीं है, ये एक्वायर्ड स्किल है, इसको हासिल करना पड़ता है, इसको सीखना पड़ता है, ठीक है? तो इस वजह से ना, जब शादी होती है मियां बीवी, ठीक है, तो उनके दरमियान हर चीज मुख्तलिफ होती है, उनके अंदर हर चीज में इख्तलाफ होता है, ठीक है ना? अब वो इस इख्तलाफ के बावजूद फसाद से कैसे बचें? तो फसाद से बचने के लिए उनको मशवरा करने की स्किल को सीखना पड़ता है, ठीक है? जो सीख लेते हैं उनके घर के अंदर इत्मीनान, सुकून, मोहब्बत, राइट, और प्यार और मोहब्बत वाला माहौल पैदा हो जाता है, झगड़े लड़ाई से वो बच जाते हैं, ठीक है, फसाद से वो बच जाते हैं। लेकिन जो नहीं सीखते, ठीक है, जो इस बात को यानी समझते हैं कि जी इसकी जरूरत ही कोई नहीं है, सीखने की कोई जरूरत नहीं है, ये तो बस एक बस शादी हो गई और उसके बाद बस करना है, जो करना है सो करना है, जिस तरह से चल रही है उस तरह से चलानी है, ठीक है। तो अब जो है ना इनकी जिंदगी इंतहाई फसाद वाली होती है। अगर दोनों बराबर के हो, ठीक है, दोनों की कुदरत जो है वो बराबर की हो, तो फिर शोर भी पैदा होता है, शोर घर के अंदर एक शोर पैदा होता है, एक हत्ता के पड़ोसी भी सुनते हैं और घर और खानदान वाले भी सुनते हैं और सब सुनते हैं, ठीक है ना। तो अगर दोनों एक दूसरे से यानी बराबर की ताकत वाले हो, तो फिर फसाद की ये शक्ल होती है कि फिर सबको नजर आता है लड़ाई झगड़ा चीख चिल्ला पुकार सब कुछ, ठीक है। लेकिन अगर एक की सलाहियत जरा कम हो कि जी ये जो है ना वो जुबान इस तरीके से इस्तेमाल नहीं कर सकते, ये हाथ इस तरीके से इस्तेमाल नहीं कर सकते, क्योंकि इनके अंदर इतनी ताकत नहीं है, जुबान वाली ताकत और हाथ वाली ताकत नहीं है, ठीक है, लेकिन सीखा इन्होंने भी कुछ नहीं, ठीक है, सीखा नहीं इन्होंने कि साथ कैसे रहना है, ठीक है। तो अब क्या मतलब कि फसाद नहीं होगा, क्योंकि इनके अंदर जुबान की ताकत और हाथ की ताकत नहीं है, तो अब फसाद नहीं होगा, हालांकि इन्होंने सीखा तो कुछ नहीं, नहीं, फसाद तो अभी भी होगा, ठीक है, फसाद तो अभी भी होगा। लेकिन ये फसाद क्या होगा कि शोर तो नहीं मच रहा होगा, मोहल्ले वालों को आवाज तो नहीं आ रही होगी, ठीक है ना, और जो है वो यानी फिजिकल फाइट के जो जख्म लगते हैं जिस्म के ऊपर, वो जख्म तो नहीं लग रहे होंगे, ठीक है ना, लेकिन इनका दिल दिमाग जो है ना ये हर वक्त फसाद में रहेगा, दिल के अंदर फसाद रहेगा, इनके दिमाग के अंदर हर वक्त फसाद रहेगा, ठीक है, इनकी तबीयत के अंदर हर वक्त फसाद रहेगा, ठीक है। तो फसाद की खाली ये शक्ल नहीं होती कि जी शोर मच रहा है और धमाके हो रहे हैं और बम फट रहे हैं, खाली ये फसाद नहीं होता, बल्कि एक फसाद वो भी होता है जो कि इंसान के अंदर चल रहा होता है, ठीक है, अंदर चल रहा होता है, वो भी तो फसाद ही है, ठीक है ना, और इसकी वजह से इसकी दुनिया भी बर्बाद हो रही होती है, उसकी आखिरत भी बर्बाद हो रही होती है, ठीक है। तो भाई कहने का मकसद ये है कि ये जो मियां बीवी का ताल्लुक है ना, ये सीखे बगैर इसके अंदर फसाद को अवॉइड नहीं किया जा सकता, सीखे बगैर फसाद को अवॉइड नहीं किया जा सकता, ठीक है। आजकल हमारे मर्दों की एक तफसीरी क्लास चल रही है जिसमें हम उनको सूरह निसा पढ़ा रहे हैं, मर्दों को सूरह निसा, ठीक है, और आपको पता है सूरह निसा जो है वो लंबी तरीन सूरतों में से है, बकरा के बाद आले इमरान, उसके बाद सूरह निसा, ठीक है, कितनी तफसीर है उसके अंदर, औरतों के बारे में बहुत कुछ है उसके अंदर, ठीक है। तो अजीब अजीब बातें अल्लाह ताला ने अपने कुरान के अंदर है ना हमारे लिए रखी हुई है। तो एक दो क्लासेस पहले उन मर्दों को ये बातें समझा रहे थे कि भाई नबी अलैहिस्सलाम जो थे ना, उनसे ज्यादा इखलाक वाला और उनसे ज्यादा फितरतन अच्छा इंसान और कौन हो सकता है ना, कोई हो ही नहीं सकता है ना, वो तो इंसानों में आइडियल, ठीक है ना, परफेक्ट तो नहीं कहेंगे क्योंकि परफेक्ट तो अल्लाह की जात है, लेकिन इंसानों में जितनी परफेक्शन हो सकती है वो नबी अलैहिस्सलाम के अंदर है, ठीक है। लेकिन नबी अलैहिस्सलाम की जिंदगी जो है वो सीखे बगैर वाली जिंदगी नहीं थी, वो अनगाइडेड जिंदगी नहीं थी, अनगाइडेड जिंदगी नबी अलैहिस्सलाम नहीं गुजारे होते कि हाँ जी मेरे तो फितरत में इतनी अच्छी चीजें अल्लाह ताला ने डाल दी है, ठीक है ना, और फिर जो है माशाल्लाह शक्कुल सदर भी जो है वो चार मरतबा हो चुका है मेरा, है ना, बचपन में बहुत छोटे थे तब भी मेरा दिल निकाल करके धो लिया गया था, फिर उसके बाद 10 साल की उम्र में भी दिल को धो दिया गया था, फिर उसके बाद एक और मरतबा दिल को धोया गया था वो मिराज के वक्त चौथी दफा दिल को धोया गया, तो मेरा दिल तो चार मरतबा, मेरा रूहानी दिल कल्ब चार मरतबा धोया गया है ना, और मैं तो बाय बर्थ इतना ज्यादा परफेक्ट हूं, तो मुझे किसी गाइडेंस की क्या जरूरत है, नहीं, नबी अलैहिस्सलाम की जिंदगी गाइडेड जिंदगी थी, नबी अलैहिस्सलाम के ना सिर्फ ये के शेख थे, शेख नबी का शेख अल्लाह ताला होता है, ठीक है, नबी अलैहिस्सलाम के शेख भी थे अल्लाह ताला, ठीक है, जो कि नबी अलैहिस्सलाम को रोक टोक किया करते थे, रोक टोक करने वाला, अबसा व तवल्ला अन जाअहुल अअमा वमा युद्रीका लअल्लहु यज़्ज़क्का, ये क्या हो रहा है, ये रोक टोक हो रही है कुरान अजीम शान के अंदर, कौन कर रहा है, शेख कर रहा है अल्लाह ताला, ठीक है, बल्कि नबी अलैहिस्सलाम के एक उस्ताद भी थे, सिर्फ शेख नहीं थे उस्ताद भी थे, कौन थे, जिब्राइल अलैहिस्सलाम, राइट, हाथ पकड़ पकड़ करके हैं, इस वाले प्याले से मत पीजिए, उस वाले प्याले से पीजिए, इसको सलाम मत कीजिए, उसके सलाम का जवाब दीजिए, उसको सलाम कीजिए, इसके जवाब मत दीजिए, उस्ताद, इसको उस्ताद कहते हैं, राइट, ये करो ये ना करो, ऐसे करो ऐसे ना करो, राइट। तो नबी अलैहिस्सलाम की जो जिंदगी है ना, जिसको कि हम माशाल्लाह बेहतरीन जिंदगी और उसवाए हसना और उसवाए कामिला और सब कुछ, ऐसे ही कोई थोड़ी जिंदगी बन जाती है, ऐसी गाइडेंस होती है, रोक टोक होती है, आगे से बताने वालों कोई होता है, तब ऐसी जिंदगी बनती है, राइट। तो फिर उस जिंदगी के अंदर मामलात उसमें भी होते हैं, नबी अलैहिस्सलाम की अजवाज के साथ मामलात हुए, राइट, लेकिन ऊपर से इंटरफेरेंस है ना, जिब्राइल अलैहिस्सलाम भी आके बता रहे हैं, ए अल्लाह के नबी आप ऐसा ना कीजिए, आप ये कर लीजिए, आप वो कर लीजिए, राइट, अल्लाह ताला की तरफ से हुक्म भी आ रहे हैं, अच्छा आपने तलाक दे दिए, हफ्सा को तलाक दे दिए, वापस लीजिए इस तलाक को, क्योंकि रिजी तलाक थी वो, राइट, अल्लाह ताला का हुक्म आ रहा है वापस लीजिए इस तलाक को, राइट, ये मेरे फारूक की बेटी है, इनको आप तलाक नहीं दे सकते, इनको वापस ले लीजिए। कोई है हमारी जिंदगी में ऐसा जो कि हमें इस तरीके से बता सके, हमें बोल सके, किसी को हमने रखा है इस तरीके से अपनी जिंदगी में, ये मुकाम दिया है, हमने तो नहीं दिया इस तरह का मुकाम किसी को भी, तो फिर हमारी जिंदगी में तो फिर बम फटेंगे ना, और क्या होगा, है ना, बम नहीं फटेंगे तो और क्या होगा फिर हमारी जिंदगी में हर वक्त, यानी फसाद की जो आला तरीन शक्ल है ना, वो हमारी जिंदगी में है, हमारे घरानों में है ना, टूट फूट शिकस्त और रेख्त, राइट, तलाकें भी हो रही हैं, और ऐसे भी घर कितने हैं कि जहां तलाक के बावजूद साथ भी रह रहे हैं, तलाक भी हो गई, 100 हो चुकी हैं लेकिन साथ रह रहे हैं, है ना, 200 और भी हो जाएंगी, कोई मसला ही कोई नहीं है, या जहां पे तलाक वलाक नहीं हो रही, बस इतने हंगामे, इतने फड्डे, इतने लड़ाइयां, इतना दंगा फसाद कि औलादें जो है ना वो बदमाश बन करके निकल रही होती हैं, फिर उसके बाद बदमाश बन रही होती है हमारे घर के अंदर, हमारी निगाहों के सामने हमारी औलाद, ठीक है, तो भाई ये तो नहीं है ना, अल्लाह ताला ने हमें इसलिए तो नहीं पैदा किया था ना, जो एक जिंदगी दी है, दो चार तो नहीं है कि भाई इसको बर्बाद कर लें, दूसरी वाली अच्छी गुजार लेंगे, नऊज बिल्ला, हिंदुओं वाला तो नहीं अकीदा है आवागमन का, इधर मरे तो अगली जिंदगी आ जाएगी, उसके बाद कुछ और कर लेंगे, एक ही है ना बस, ठीक है ना, तो उसको हम क्यों इस तरीके से बर्बाद करने के ऊपर तुले हुए हैं, जबकि हमारा हमारा दीन हमें बताता है, हमें एग्जैक्टली बता रहा है करना क्या है, तुम्हें तुम्हें क्या करना था इस फसाद को अवॉइड करने के लिए, ठीक है, हमें चाहिए कि हम अल्लाह के बंदे बन जाए और बात मान करके जिंदगी गुजारने की कोशिश करें, अल्लाह ताला मेहरबानी फरमाएंगे और इन फसादों को हमारी जिंदगियों से दूर फरमा देंगे। वाखिरु दावाना अलहम्दुलिल्लाह, अस्सलामु अलैकुम।